समाज समुदायमा बढ्दै गइरहेको जनस्वास्थ्य चुनौती, नसर्ने किसिमका रोगहरू जसलाई अङ्ग्रेजीमा नन कम्युनिकेबल डिजिजेज अर्थात् छोटकरीमा एनसीडी पनि भनिन्छ। यसैका बारेमा समसामयिक सचेतना जगाउँदै व्यवहार परिवर्तनका माध्यमबाट मृगौला, उच्च रक्तचाप, मधुमेह र मुटुरोग निवारण कार्यक्रमलाई सघाउने उद्देश्यले केएचडीसी नेपाल, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र जेनेभा युनिभर्सिटी हस्पिटलद्वारा जनहितका लागि प्रस्तुत नियमित आम संचार अन्तर्क्रियात्मक रेडियो केन्द्रित अभियान पाक्षिक रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको।
नमस्कार, काठमाडौँ उपत्यकास्थित डिजिटल ब्रडकास्ट इनिसिएटिभ इक्वल एक्सेस संयोजित रेडियो लहर कामना स्वस्थ जीवनको को यस भेटघाटमा तपाईँ प्रिय सहभागी श्रोताहरूलाई स्वागत गर्छौ। म उपेन्द्र
र म अचला। प्रिय सहभागी श्रोता, हाम्रो शरीरको सम्पूर्ण अङ्गहरू मध्ये अति केन्द्रीय र अति संवेदनशील अङ्गहरू मृगौला अर्थात् किडनी र मुटु अर्थात् हार्ट र यससँग सम्बन्धित जटिलता र गम्भीरताका पक्षहरू मृगौला रोगहरू, कार्डियाक अर्थात् मुटु रोगहरूका साथमा उच्च रक्तचाप अर्थात् हाइपरटेन्सन र मधुमेह अर्थात् डायबिटिजसँग सम्बन्धित भएर सूचना प्रवाहका लागि हामी यस रेडियो मञ्चमा आएका छौँ।
अचलाजी, रेडियो प्रस्तुति लहर कामना स्वस्थ जीवनको को पछिल्लो श्रृङ्खलामा तपाईँले कति राम्ररी पहिलेदेखि पाँचौँ श्रृङ्खलासम्मको सारांश खिच्नु भएको थियो नि।
महत्त्वपूर्ण कुराहरू जतिपल्ट दोहोरिए तेह्रिए पनि उपयोगी हुन्छन् र त्यसरी दोहोरिन तेह्रिन पनि आवश्यक छ नि उपेन्द्रजी। यस्ता स्वास्थ्य सम्बन्धी अत्यावश्यक सूचना र जानकारीहरू म त सधैँ सम्झनामा राख्न चाहन्छु। यस्ता जीवनोपयोगी कुराहरू जसले गर्दा प्रत्येक पल्ट मैले भेटेका र हाम्रो रेडियो लहरमा संलग्न सहभागी श्रोताहरूले हामीले जस्तै सम्झिराख्नुहोस् र आफू अनि आफ्नो समाज समुदायलाई स्वस्थ, निरोगी र उत्पादनशील बनाउन सक्नुहुनेछ। जस्तो कि हाम्रो लमजुङ गण्डकी प्रदेश र धरान सुनसरीबाट हाम्रा श्रोताहरूले यसरी सम्झनु भएको छ, कार्यक्रम लहर कामना स्वस्थ जीवनको को आइभीआर मार्फत।
नमस्कार, मेरो नाम राम पाण्डे, गण्डकी प्रदेश लमजुङको दुजी गाउँपालिका वडा नम्बर 4 9 13 बोल्दैछु। मलाई चाहिँ यो कार्यक्रम कामना स्वस्थ जीवन एकदम मन पर्यो। यो कार्यक्रम मैले नियमित रूपमा सुनाइरहेको छु। यो कार्यक्रम एकदम मनपर्छ। आज छलफल भएको विषयवस्तु मुटु रोग मृगौलामा कस्तो कस्तो भएको रहेछ, मृगौलालाई बचेर हामीले के उपाय अप्नाउनु पर्दो रहेछ भन्ने कुराहरू पनि मैले यो कार्यक्रमबाट आज बुझेँ। आज मलाई यो मृगौला कतिपटक जाँच गर्नुपर्छ भन्ने विषयमा पनि थाहा थिएन, मृगौलालाई जाँच गर्नुपर्छ पर्दैन भन्ने पनि थाहा थिएन। र आज यो कार्यक्रम सुनेर स्पष्ट भयो। मैले यो कार्यक्रम चाहिँ यो कार्यक्रमहरू केही श्रृङ्खलाहरू छुटेको छ र आजको श्रृङ्खलाबाट नै सुनेको आजको श्रृङ्खलाबाट भने मैले धेरै कुराहरू सिकेँ। यो कार्यक्रम एकदम राम्रो छ। यो कार्यक्रममा दिएको सन्देश छलफल भएको विषय एकदम राम्रो छ। यो कार्यक्रमले मेरो आँखा खुल्यो। यो कार्यक्रम उत्पादन गर्नुहुने सम्पूर्ण यो इक्वल एक्सेस टिमलाई धेरै धेरै धन्यवाद। यति राम्रो कार्यक्रमहरू ल्याउनुहुन्छ, यी कार्यक्रमहरू अझै लिएर आउँदै जानुहोला, कार्यक्रमहरू प्रस्तुत गर्दै जानुहोला, एकदम राम्रो छ। आगामी दिनमा पनि सुन्न पाइयोस्।
नमस्कार, मेरो नाम रविन्द्र राई हो, सुनसरी प्रदेश नम्बर 1 धरान पत्ता म बोलिरहेको छु। यो अझै बढाउनु पर्यो र अलिक लामो अलिक नाटकहरू ल्याउनु पर्यो।
अचलाजी, तपाईँले साँचो र सत्य बताउनु भयो। महत्त्वपूर्ण सन्देशहरू बरोबर दोहोर्याउनु पर्छ र समस्या विरुद्ध जुझ्न र मुक्ति पाउनका लागि सूचना नै सबैभन्दा महत्त्वपूर्ण साधन भनौँ वा साँचो चाबी हो। त्यसैले त चिनियामा भनाइ पनि छ रे, भोक लागेको मानिसलाई माछा दियो भने एकपल्टलाई खाजा त हुन्छ, तर माछा पालन गर्ने तरिका सिकायो भने ऊ र उसको परिवारको लागि भोजन हुन्छ, अझ कहिलेकाहीँ त व्यवसाय वा उसको जीविकोपार्जन समेत हुन्छ। हो, यही चिनिया आहान हाम्रो रेडियो लहर कामना स्वस्थ जीवनको प्रस्तुत गर्दा प्रेरणा दिने वाक्य हो।
कति चित्ताकर्षक भनाइरहेछ नि चिनियामा, एउटा माछु दिएर भोको मान्छेलाई सघाउँछु भन्नुभन्दा माछा पालन गर्न सिकाउनु समस्या विरुद्धको प्रभावकारी र दीर्घकालीन समाधान हो। उपेन्द्रजी, चिनिया भाषा र सभ्यता हामीले धेरै नसोच्ने भएर पनि होला, यस्ता चित्ताकर्षक भनाइहरू थाहा पाइरहेको हुँदैनौ नि है? कति प्रेरणादायी
हो। हामी यस्तै संवाद गर्दा गर्दै सुन्दै सिक्दै जाउँला यस्ता भाषा, साहित्य र बुद्धिमत्ताका आहान र कहानीहरू। अब आजको विषय प्रवेश गर्नु अघि गएका पछिल्ला दुईटा अर्थात् पाँचौँ र छैटौँ श्रृङ्खलाहरूमा के बारेमा चर्चा परिचर्चा गरेका थियौँ त? फेरि पनि सोधे तपाईँलाई।
गएका दुईटा श्रृङ्खलाहरूमा हाम्रो शरीरको अमूल्य र संवेदनशील भित्री आन्तरिक अङ्गहरूमध्ये एक अङ्ग मृगौलाका बारेमा डाक्टर ऋषि कुमार काफ्लेसँग विस्तृत संवाद गरेका थियौँ नि। ती श्रृङ्खलाहरूमा हामीले किडनीको हिफाजत, किडनी रोग विरुद्धको रोकथाम र हुन सक्ने उपचारहरूको बारेमा डाक्टर काफ्ले प्रश्नसँग सामान्य व्यक्तिहरूले समेत बुझ्ने गरी बताउनु भएको थियो।
पक्नुहोस्, तपाईँ अझै पनि मृगौला जस्तो महत्त्वपूर्ण र संवेदनशील अङ्गका बारेमा र मृगौला रोगको उपचार, रोकथाम र हिफाजतका बारेमा बढी थाहा पाउन चाहनुहुन्छ। त्यसैले आज हामी भेटौँ काठमाडौँ उपत्यकास्थित नेपाल मेडिकल कलेज र मेडिसिटी अस्पतालमा सेवारत नेफ्रोलोजिस्ट डाक्टर धीरज नारायण मानन्दरसँग। डाक्टर साहब, नेपालमा नेपाली नागरिकहरूमा मृगौलाको अवस्था एउटा मृगौला रोग विशेषज्ञ अथवा नेफ्रोलोजिस्टको आँखाबाट कस्तो देख्नुहुन्छ?
मृगौलाको रोगको बारेमा कुरा गर्ने हो भने नेपालमा चाहिँ अझै पनि धेरै मान्छेहरूमा मृगौलाको रोग डायग्नोसिस हुन अझ बाँकी छ र हामी विभिन्न यो स्टडिजहरूमा चाहिँ अराउन्ड 8-10% छौँ भनेर भनिरहेछौँ। तर नेफ्रोलोजीको कस्तो भन्दाखेरि यो मृगौलाको रोगहरू चाहिँ बढी चाहिँ असिम्टोमेटिक होइन, जुन चाहिँ लक्षणविहीन हुने भएको हुनाले हामीले कम मात्रैको जसको चाहिँ लक्षण आइसकेको छ तिनीहरूलाई मात्रै हामीले पिकअप गर्न सकेका छौँ। त्यो पनि पुरा पिकअप भएको छैन होइन, र यो भित्र जाने हो भने र हामीले चाहिँ स्क्रिनिङ प्रोग्रामहरू चलाउने हो त्यस्तोहरू हो भने चाहिँ अझ धेरै नै हाम्रो चाहिँ यो नेफ्रोलोजीको यो मृगौलाको बिरामीहरू चाहिँ अझ बढी हामीले चाहिँ भेट्छौँ होला।
लक्षण हुँदाको अवस्था के, लक्षण नहुँदा अथवा असिम्टोमेटिक भन्नाले के बुझ्नुपर्छ?
लक्षण नभएको भन्दाखेरि त जस्तो सिम्पल मान्छे हेल्दी देखिन्छ, उसमा कुनै पनि हिसाबले चाहिँ उहाँकोमा चाहिँ रोगको लक्षणहरू देखिँदैन र मान्छेलाई चाहिँ थाहा नै हुँदैन कि मलाई मृगौलाको रोग भइरहेछ भनेर। कहिलेकाहीँ चाहिँ लक्कीली भनौँ या कुनै केही टेस्ट गर्दाखेरि, कुनै केहीको लागि जाँचहरू, रगतहरू जाँच गर्दा या पिसाबहरू जाँच गर्दाखेरि चाहिँ त्यसमा चाहिँ भेटिन सक्छ कि तपाईँको मृगौलाको रोगहरू छ भनेर, पनि त्यस्तो पनि हुनसक्छ। र लक्षणहरूको लागि कुरा गर्दाखेरि यसमा चाहिँ धेरै नै हुन्छन् लक्षणहरू, जस्तै कि पिसाबमा कुनै गडबडीहरू हुँदै जाने, जस्तो पिसाबमा फिजहरू बढी आउँदै जाने, पिसाबको कलर चेन्ज हुने होइन, रगतको जस्तो देखिन सक्ने, पिसाबै कम हुँदै जाने, अथवा राति चाहिँ बढी पिसाब लाग्ने, खुट्टाहरू सुन्निन सक्ने, अनुहारहरू सुन्निने, पछि गएर स्याहाँहरू आउँदै जान्छ, खान मन नलाग्ने हुँदै जान सक्छ, जिउ चिलाउनेहरू भएर जान सक्छ, वाकवाकीहरू आउनसक्छ। यो चाहिँ यिनीहरू चाहिँ अलिकति यो मृगौलाको रोग चाहिँ अलिकति बढी नै एडभान्स भइसकेपछि आउने सिम्टम्सहरू भए र इनिसियली चाहिँ जस्ट कस्तो भने कहिलेकाहीँ अलिकति खुट्टा सुन्निन सक्छ, कहिलेकाहीँ चाहिँ यो पिसाबमा फिजहरू आउन सक्ने, त्यस्तोहरू मात्रै पनि हुनसक्छ।
कुन उमेरदेखि मृगौलाको रोगको अलि बढी सम्भावना हुन्छ?
यसमा चाहिँ हामीले भन्नु पऱ्यो भने यो मृगौलाको रोगले चाहिँ उमेरलाई चाहिँ यसले बाद दिँदैन होइन, सानै उमेरमा पनि हुनसक्छ र बिचको उमेर भनौँ होइन, मिडल एज तिनीहरूलाई पनि हुनसक्छ र एल्डरलिजहरू होइन, जुन चाहिँ अब 50-60 वर्षभन्दा बढी भइसकेकाहरूलाई पनि हुनसक्छन्। तर मृगौलाको रोगको चाहिँ अलिक डिफ्रेन्ट हुँदै जान्छ, सानोकोलाई चाहिँ डिफ्रेन्ट खालको रोग हुनसक्छ, मिडल एजकोलाई डिफ्रेन्ट खालको हुनसक्छ र एल्डरलिजहरूलाई चाहिँ डिफ्रेन्ट खालको हुनसक्छ। सो यसमा चाहिँ बढी ध्यान दिनुपर्ने त मलाई लाग्छ यो मिडल एज र एल्डरलिजहरूलाई चाहिँ बढी, र त्यसमध्ये पनि एल्डरलिजहरूलाई जसलाई चाहिँ डायबिटिज छ, जसलाई चाहिँ ब्लड प्रेसर छ, जसको चाहिँ फ्यामिलीमा चाहिँ अरू कसैलाई पनि मृगौला रोग लागेको छ, यी इत्यादिहरू छ भने चाहिँ तिनीहरूलाई चाहिँ बढी ध्यान दिनुपर्ने हुन्छ।
अनि कुनै जस्तो लैङ्गिक हिसाबले पुरुष वा महिलामा यसको केही भिन्नता हुन्छ अथवा केही देखिया छ त्यस्तो?
त्यस्तो धेरै फरक छैन, जसलाई पनि हुनसक्छ यो, र कुनै कुनै रोगहरू चाहिँ अलिकति अब फिमेल्सहरूलाई हुनसक्ने सम्भावना, हुनसक्ने सम्भावना चाहिँ हुन्छ, नभएको होइन, तर त्यस्तो चाहिँ डिफ्रेन्ट चाहिँ म भन्दिनँ, दुवैलाई हुनसक्छ।
कुनै समुदाय, सम्प्रदाय, भूगोल अथवा बस्तीको हिसाबले
त्यसमा चाहिँ नेपालमा चाहिँ त्यस्तरी स्टडी चाहिँ भएको छैन, तर कतिवटा चाहिँ रोगहरू चाहिँ डेफिनेटली जस्तो भनौँ बाहिरकोमा पनि हेऱ्यौँ भने ब्ल्याक्सहरूलाई बढी हुनसक्ने होइन, कुनै चाहिँ रोग चाहिँ मङ्गोलियनहरूलाई हुनसक्ने होइन, त्यस्तोहरू चाहिँ छन्, नभएको होइनन्। र यहाँ पनि हामीले हेऱ्यौँ भने एउटा एक किसिमको हामीले यो एसएलई भन्छौँ अथवा सिस्टमिक लुपस इरिथमेटोसिस भन्छौँ, जुन चाहिँ बाथ रोग जस्तै हो, त्यसले चाहिँ किडनीलाई असर पार्ने चाहिँ मङ्गोलियनहरूमा बढी देखिया छ नेपालमै पनि होइन। सो भनेपछि त्यस्तो छन्, त्यस्तोहरू पनि छन्, नभएको होइन, तर नेपालमा चाहिँ एकदमै त्यो हिसाबले चाहिँ स्टडी चाहिँ भएको छैन भन्नु पर्यो यसलाई।
मधुमेह र उच्च रक्तचाप, यसको अन्तर सम्बन्ध छ मृगला रोगसँग भनेर भन्नुभयो, त्यो अन्तर सम्बन्धको बारेमा राम्रोसँग प्रस्ताव दिनुहोस् न।
यस्तो यिनीहरू सबै चाहिँ कस्तो भन्दाखेरि यो सिस्टमिक डिजिज भयो, डायबिटिज भने पनि होइन, र ब्लड प्रेसर, हाई ब्लड प्रेसर जुन चाहिँ हामी हाइपरटेन्सन भन्छौँ, उच्च रक्तचाप, यिनीहरू चाहिँ सिस्टमिक डिजिज भयो। यिनीहरूले चाहिँ कस्तो भन्दाखेरि शरीरमा चाहिँ विभिन्न अङ्गहरूलाई चाहिँ त्यसले चाहिँ अफेक्ट गर्दै जान्छ, स्पेसली तिनीहरू चाहिँ पहिल्यैदेखि कन्ट्रोल गरेन भने। हाम्रो नेपालीहरूको कस्तो एउटा बानी छ भन्दाखेरि 30-40 वर्षमा तपाईँलाई चाहिँ ब्लड प्रेसर अलिक हाई भएको छ, तपाईँको औषधी खानुहोस् भने नि ए यस्तो त म त एक्सर्साइज गर्छु, खानाले बार्छु र ठिक पार्छु भनेर भनिराखेका हुन्छन्। हुन्छ पनि कति, तर सबैको हुन्छ भन्ने त हुँदैन, तर त्यो बेलादेखि उसलाई चाहिँ औषधि खान चाहिँ कसरी, यो औषधि मैले लङ टर्म खायो भने यही औषधले खतम गर्छ मलाई भन्ने जस्तो एउटा धारणा छ। तर त्यो भन्दा नि नराम्रो चाहिँ के भने त्यही डायबिटिजले जुन चाहिँ अब ब्लड सुगर हाई भएर भयो अथवा हाई ब्लड प्रेसर भएर भयो, त्यसले चाहिँ भित्रभित्र अङ्गहरूलाई चाहिँ खराब गर्दै गएको चाहिँ थाहा नै पाउँदैन। जस्तो कि डायबिटिजले तपाईँको किडनीलाई मात्र होइन, नसामा पनि असर पार्छ, आँखामा पनि असर पार्छ, मुटुमा पनि असर पार्छ, प्यारालाइसिस पनि हुनसक्छ, ब्लड प्रेसरले पनि त्यस्तै गर्नसक्छ, आँखामा पनि असर पार्छ, किडनीमा पनि असर पार्छ। यो कुराहरूले गर्दाखेरि चाहिँ कसरी पहिल्यैदेखि त्यसलाई चाहिँ राम्ररी ध्यान दिएर पहिल्यैदेखि कन्ट्रोल गर्यो भने यसले चाहिँ पछि गएर चाहिँ किडनीमा समस्याहरू कम हुन सक्छ। सिस्टमिक भन्दाखेरि त्यसले धेरै अङ्गहरूलाई चाहिँ अफेक्ट पार्ने होइन, कुनै एउटा भनौँ मुटुको रोग मात्रै भनेर होइन, जुन चाहिँ नेपालीहरूमा एकदम ब्लड प्रेसर हाई भयो भने त्यो मुटुको रोग हो भन्ने जस्तो एउटा धारणा छ, त्यो मुटुको रोग होइन, यो चाहिँ शरीरमा भएको विभिन्न एउटा सिस्टमहरू हुन्छ कन्ट्रोल गर्ने होइन, त्यस्तोहरू हुन्छन्, त्यसमा प्रब्लम भयो भने हुने हो। त्यो ब्लड प्रेसरले चाहिँ बरु मुटुलाई असर पार्छ, किडनीलाई असर पार्छ, आँखालाई असर पार्छ, प्यारालाइसिस हुनसक्छ, स्ट्रोक भएर जुन पक्षघात भन्छौँ हामीहरू ब्रेनमा असर पारेर, त्यो भएको हुनाले चाहिँ यसलाई सिस्टमिक डिजिज भन्नु बढी राम्रो होला।
मृगौला स्वस्थ राख्न हामीले के हामीले अभिभावक के गर्न सक्छौँ र आफैले के गर्न सक्छौँ?
मृगौला स्वस्थ राख्नलाई भनेर कुनै त्यस्तो धेरै एफोर्ट पनि गर्नु पर्दैन, हामीले केही कुराहरूमा ध्यान दिनुपर्ने जरुरी हुन्छ, खानपिनमा भयो, अब स्वस्थ खानाहरू खाने, एक्सर्साइजहरू भयो, र स्वस्थ खानामा चाहिँ युजली नुन अलिकति कमै खाने हो, चिल्लोहरू कम खाने हो, र रातो मासुहरू अलिकति कम खाने, अर्को एक्सर्साइज चाहिन्छ, पानी एकदमै धेरै खानुपर्छ भन्ने जरुरी सबैलाई नहुन पनि सक्छ, यो कोही किडनी प्रब्लमै भयो भने तिनीहरूलाई चाहिँ कसैले चाहिँ हामी पानी धेरै खाऊ भन्न सक्छौँ, कसैलाई चाहिँ कम खाऊ पनि भन्न सक्ने हुन सक्छौँ, पानीको मात्रा आफूलाई चाहिने जति खाने हो, जस्तो किडनीमा पत्थरी भयो भने चाहिँ पानी धेरै खानु पर्ला त्यसमा चाहिँ, तर म किडनीलाई बचाउँछु भनेर एकदमै धेरै पानी खानुपर्ने जरुरी चाहिँ छैन। हामीले अलिकति ध्यान दिनुपर्ने कुराहरूमा जुन पाए त्यही औषधीहरू नखाउँ पहिलो कुरा, र स्पेसली त्यसमा चाहिँ नदुख्ने औषधिहरू जुन चाहिँ हामी खान्छौँ, औषधि पसलमा गएर ए मलाई ढाड दुख्यो एउटा औषध दिनुहोस् भनेर खरखर खाइराखेका हुन्छौँ, त्यसले किडनीलाई धेरै असर पार्न सक्छ। त्यसले गर्दाखेरि चाहिँ कस्तो भने औषधिहरूमा पनि प्रयोगमा पनि हामीले ध्यान दिनुपर्छ, र कतिवटा आयुर्वेदिकहरू अथवा हर्बलहरू तिनीहरूले पनि किडनीमा चाहिँ खराबीहरू गरेको धेरै स्टडीहरूले देखाएका छन्। त्यसले गर्दाखेरि जुनसुकै पनि यो आयुर्वेदिक हो, यो हर्बल हो, यसले केही पनि गर्दैन भनेर आँखा चिम्लेर चाहिँ खानु चाहिँ हुँदैन, यसमा चाहिँ साँच्चै नै के छ भनेर, त्यसले राम्रो गर्छ कि गर्दैन, राम्रो गर्नेहरू पनि छन्, मैले त्यस्तो भने होइन कि आयुर्वेदिकले जहिले पनि नराम्रो गर्छ त्यो भन्नु खोजेको होइन, आफूले बुझेर सबै सुनेर मात्रै होइन कि बुझेरै पनि होइन यसले के गर्न सक्छ त भनेर त्यो बुझेरै मात्रै खानु चाहिँ राम्रो होला। र तेस्रो कुरा चाहिँ यदि तपाईँलाई ब्लड प्रेसर छ, यदि तपाईँलाई चाहिँ डायबिटिज छ भने चाहिँ त्यसलाई चाहिँ हामीले राम्ररी कन्ट्रोल गर्नु पऱ्यो, औषधिहरू खानु पऱ्यो र टाइम टाइममा चाहिँ सुगर प्रेसर मात्रै जुचाउने होइन कि टाइम टाइममा किडनीको लागि पनि हामीले जाँचहरू चाहिँ गरिराख्नुपर्ने हुन्छ।
सहभागी श्रोता, रेडियो कार्यक्रम लहर कामना स्वस्थ जीवनको यस सातौँ श्रृङ्खलामा अहिले हामी नेफ्रोलोजिस्ट डाक्टर धीरज नारायण मानन्दरसँगको अन्तर्क्रियात्मक संवाद सुनिरहेका छौँ।
मृगौलामा पत्थरी भन्ने गर्छौँ नि, यो भनेको के हो डाक्टर?
मृगौलामा पत्थरी भनेको कस्तो भन्दाखेरि एउटा इम्ब्यालेन्स हो, यो विभिन्न तत्त्वहरू पिसाबबाट बाहिर जान सक्छ। त्यसमध्येमा चाहिँ क्याल्सियम अक्जालेटहरू कार्बोनेटहरू तिनीहरू हुन्छन्। यदि केही गरी त्यसको मात्रा बढ्यो र कन्सन्ट्रेसन बढ्यो भने चाहिँ त्यो पछि चाहिँ जम्दै जान सक्छ र त्यो पत्थरी बन्छ। त्यसलाई कन्सन्ट्रेसन नगराउनलाई पानी हानु भन्छौँ हामीहरू, त्यसले गर्दाखेरि कन्सन्ट्रेसन हुँदैन र पत्थरी हुन कम हुन्छ भनेर। त्यो पत्थरी चाहिँ हाम्रो किडनीको पिसाबको नलीहरू जुन चाहिँ बन्दै आएको हुन्छ त्यस्तोमा चाहिँ त्यो बन्दै जान्छ, ठुलो हुँदै जानु पनि सक्छ। सानो छ भने आफै पनि पास हुनसक्छ, ठुलो भयो भने चाहिँ त्यसले अड्किन्छ, त्यसले गर्दाखेरि चाहिँ पिसाब पनि अड्किन सक्छ, त्यसले गर्दाखेरि किडनी पनि बिगार्नु सक्छ। पत्थरीलाई चाहिँ टाइममा हामीले ट्रिट पनि गर्नुपर्छ।
पत्थरी भएको नभएको कसरी थाहा पाउँछ, उनीहरूमा के लक्षण देखिन्छ?
पत्थरी भएको नभएको चाहिँ हामीलाई कतिवटा सानो सानो पत्थर छ त्यस्तो छ भने उनलाई केही पनि लक्षण नहुन पनि सक्छ, र कहिलेकाहीँ एक्सरे गर्दाखेरि कहिलेकाहीँ अल्ट्रासाउन्ड गर्दाखेरि चाहिँ पत्थरी छ भनेर थाहा पाउनु पनि सक्छ। र कोही कोही बेला पत्थरी छ भने उनीहरूलाई ढाड बनाउन पछाडिको भागमा दुख्न सक्ने, त्यो दुखेको तलसम्म जान सक्ने त्यस्तोहरू र दुखाइ एकदम बढी नै हुन्छ। कहिलेकाहीँ चाहिँ त्यो पत्थरीले गर्दाखेरि पिसाबमा इन्फेक्सन हुनसक्छ, पिसाबको इन्फेक्सन भएर पनि आउनसक्छ, र कहिलेकाहीँ पत्थरीले गर्दाखेरि अलिकति रातो पिसाबहरू पनि आउनसक्छ। पत्थरीको सिम्टमहरू चाहिँ यिनीहरू हुन्छ।
महिलाहरूसँग केही विशिष्ट चरणहरू हुन्छ, जस्तो उनीहरू महिनावारी हुन्छन्, उनीहरू गर्भवती हुन्छन्, स्तनपान गराइरहेको अवस्थामा हुन्छन्, यो र हाम्रो मृगौलाको कम्प्लिकेसनमा केही अन्तर सम्बन्ध छ?
स्तनपान र महिनावारीकोमा त त्यस्तो धेरै प्रब्लम छैन, तर कतिजनाको चाहिँ कस्तो हुनसक्छ भन्दाखेरि गर्भवती भएको बेलामा भनौँ न, गर्भावस्थाको बेलामा, प्रेग्नेन्ट भएको बेलामा चाहिँ त्यतिखेर चाहिँ किडनीमा प्रब्लम हुनसक्ने सम्भावनाहरू चाहिँ हुन्छन्। स्पेसली जसको चाहिँ धेरै जसोको कतिजनाको चाहिँ देखिन सक्छ, यो गर्भावस्थाको अन्त्य अन्तिम समयमा खुट्टाहरू सुन्निने त्यस्तोहरू देखिन सक्छ, ब्लड प्रेसर बढेको देखिन सक्छ, पिसाबमा प्रोटिनहरू जाने जसले गर्दा फिज आउने त्यस्तोहरू देखिन सक्छ किडनीमा असर परेको।
एउटा सचेत व्यक्तिले कुन वर्षदेखि अथवा कुन समयदेखि आफ्नो मृगौला स्वस्थ रहनको लागि कुन किसिमको उपायहरू अप्नाउनु पर्छ, जस्तो जहाँको लागि जचाउने अथवा यो जुन मृगौलासँग गाँसेका इन्डिकेटरहरू कसरी कुन कुन फ्रिक्वेन्सी कुन कुन टाइम अन्तरालमा उनीहरूले त्यस्तो किसिमको उपायहरू अप्नाउनु पर्छ?
किडनीको प्रब्लम छ कि छैन भनेर हेर्नै पर्यो भने एउटा स्क्रिनिङको हिसाबमा चाहिँ एउटा सिम्पल टेस्ट गरे पनि पुग्छ, एउटा पिसाबको साधारण जाँच, त्यसबाटै कतिजनाको चाहिँ प्रब्लम छ कि भनेर हेर्न सक्ने हुन्छौँ। र पिसाबको जाँच भनेको धेरै महँगो पनि छैन, त्यही 50 रुपियाँदेखि 100 रुपियाँसम्म हुनसक्छ, र सिम्पल एउटा त्यो जाँचले पनि किडनीमा केही खराबी छ कि छैन भनेर इनिसियल इभ्यालुएसन चाहिँ त्यसले पनि गर्न सकिन्छ। सबैले यो जहिले पनि गरिराख्नुपर्छ भन्ने छैन, जसलाई चाहिँ ब्लड प्रेसर छ अथवा जसलाई चाहिँ मधुमेह छ अथवा डायबिटिज छ, जसको चाहिँ फ्यामिली हिस्ट्री छ कसैले चाहिँ किडनी प्रब्लम भएको छ, उनीहरूले चाहिँ डेफिनेटली एटलिस्ट 6-6 महिनामा किडनीको जाँचहरू गरेर राख्नु चाहिँ राम्रो हुन्छ।
केही संस्थाहरू छन् जस्तो शिक्षालयहरू जहाँ उच्च मावि मावि छन् अथवा अहिले त पालिकाहरू छन्, उनीहरूले आफ्नो मातहतमा रहेका शिक्षालयहरू अथवा पालिकाहरू ओडाहरूले आफ्नो क्षेत्रको नागरिकहरूको मृगौला स्वस्थ राख्नको लागि कस्तो किसिमको कुनै कार्ययोजनाहरू अप्नाउन सक्छन्, यस्ता किसिमका कुनै अभियान हुनसक्छन्?
हुन सक्छन् र कतिवटा भएका पनि छन् नेपालमै पनि र बाहिर पनि त्यस्तो हुने गर्छन्। यो चाहिँ सबभन्दा राम्रो इक्जाम्पल त जापानको छ, कोही पनि स्टुडेन्ट चाहिँ स्कुलमा भर्ना भइसकेपछि उहाँको चाहिँ पिसाब त जाँच हुन्छ त्यहीबाट पनि कतिजनाको चाहिँ यस्तो मृगलाको रोग छ भन्ने पत्ता लागेको राखेको हुन्छ। यस्तै हिसाबमा चाहिँ हामीले पालिकाले पनि गरे पनि भयो, अथवा वडाले अथवा स्कुलले गरे पनि भयो। त्यस्तो गऱ्यो भने अघि मैले पहिला पनि भनेको थिएँ कि हाम्रो अहिले जुन चाहिँ मृगलाको रोगीहरू छन् त्यो एकदमै कम मात्रामा मात्रै देखिएको छ। त्यसमा चाहिँ धेरै हेल्प हुनसक्छ यो रोगीहरूलाई पत्ता लगाउनलाई। र मृगला रोगको उपचार एकदम महँगो पनि छ, त्यसले गर्दाखेरि प्रिभेन्सन गर्नु त धेरै नै इम्पोर्टेन्ट छ। प्रिभेन्सन फेरि एकदम सस्तो छ, त्यसले गर्दाखेरि हाम्रो नेपालमै पनि यो अभियानहरू चलेका छन्, धरानबाटै पनि चलाएको छ। वडा वडामा गएर जो डायबिटिज छ, जो ब्लड प्रेसर हाई भएको छ, तिनीहरूलाई चाहिँ साधारण टेस्टहरू गरेर किडनीको यो प्रब्लमहरू छ कि छैन भनेर हेरेको छ, धेरै लामो समयदेखि गरिराखेको छ। काठमाडौँमै पनि त्यस्तो अभियानहरू, स्वस्थ मृगला अभियान भनेर पनि चलेको छ, र त्यसमा चाहिँ डेफिनेटली केही त भएको छ। तर यो चाहिँ कस्तो भन्दाखेरि सरकार स्तरीय भयो भने धेरै राम्रो।
अब अर्को कुरा गरौँ, अहिलेसम्म हामीले रोकथामको कुरा गर्यौँ, कसरी मृगला स्वस्थ रहन सक्छ, यसका खतराका सङ्केतहरू के हुन् भनेर। अब यसको उपचारात्मक पक्षको बारेमा, अब किडनी एउटा अथवा दुईवटा जे होस् अस्वस्थ भइसकेपछि उपचारका पक्षहरू के हो?
किडनी बिग्रियो भनेर भनेपछि उसको दुइटै किडनी बिग्रेको मानिन्छ। एउटा मात्रै किडनी बिग्रिएछ भने त्यो एउटा किडनीले पनि राम्रै काम गरिराख्न सक्छ।
अथवा यहाँनिर मेरो एउटा पूरक प्रश्न, दुईटा मृगला हो, एउटा मृगला बिग्रियो भने त्यो एउटा मृगलाको उपचार गरिन्छ कि गरिँदैन? किनभने आदर्श अवस्थामा त दुईटै मृगला हो, के हुन्छ?
यस्तो एउटै मृगला भए पनि पुग्छ मान्छे स्वस्थ रहनलाई, तर कसैले दुईटा भयो भने अझ राम्रो। र एउटा बिग्रियो भन्दैमा त्यसलाई चाहिँ अब उपचार गर्न मिल्नेछ भने त डेफिनेटली गर्नु पर्यो, तर उपचार गर्न नमिल्नेछ भने त्यसको लागि उपचार गरिराख्नुपर्छ भन्ने भएन, किनभने अर्को मृगलाई राम्रै काम गरिरहेछ भने। र हामीले जुन चाहिँ मृगलाई तपाईँको काम गरेन भनेको मतलब चाहिँ के भन्दाखेरि, कि तपाईँको एउटा मात्रै मृगला थियो र त्यो मृगलाले काम गरेन, अथवा तपाईँको दुवै मृगलाले काम गरेन भन्ने बुझिन्छ। र अब मृगला बिग्रिनुको दुई किसिम छ, एउटा चाहिँ हामी एक्युट किडनी इन्जुरी भन्छौँ, अथवा अर्को चाहिँ हामी क्रोनिक किडनी डिजिज भन्छौँ। दुईवटा भयो। एक्युट भनेको चाहिँ एकदमै छोटो समयमा बिग्रेको र त्यो चाहिँ रिभर्स हुन सक्ने सम्भावना भएको, अहिले केही कारणले गर्दाखेरि किडनी बिग्रियो, त्यो कारणलाई ठिक गऱ्यौँ, ठिक गर्न साथै चाहिँ त्यो किडनी चाहिँ फेरि आफै काम गर्न थाल्छ, त्यो चाहिँ एक्युट किडनी इन्जुरी भयो। अब क्रोनिक किडनी डिजिज भनेको चाहिँ कस्तो भन्दाखेरि, त्यो चाहिँ अब आफ्नो उसमा चाहिँ फर्कन सक्दैन, र यो बिस्तारै बढ्दै 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 गएर पछि गएर चाहिँ एउटा यस्तो स्टेज आउँछ कि जुन बेलामा चाहिँ जीवनलाई राम्ररी चलाउनलाई कुनै अर्को उपाय युज गर्नुपर्ने हुन्छ, जुनलाई चाहिँ हामी रेनल रिप्लेसमेन्ट थेरापी भन्छौँ। रेनल रिप्लेसमेन्ट थेरापीमा एउटा डायलिसिस पनि पर्छ र अर्को किडनी ट्रान्सप्लान्ट पनि पर्छ। डायलिसिस पनि दुई किसिमको छ, एउटा चाहिँ हेमोडायलिसिस भन्छौँ, अर्को चाहिँ पेरिटोनियल डायलिसिस भन्छौँ। हेमोडायलिसिस भनेको हामी मिसिनमा पेसेन्टलाई चाहिँ हस्पिटलमा बोलाएर मिसिनमा राखेर उसको रगत सफा गरिदिने गर्छौँ। पेरिटोनियल डायलिसिस भनेको उहाँ घरैमा बसेर आफैले गर्न सक्ने डायलिसिस हो, जुन चाहिँ डेली गर्नुपर्छ। अब किडनी ट्रान्सप्लान्टको त आफ्नो ठाउँ भइहाल्यो। र अर्को उपचार चाहिँ कस्तो भने, किडनीको आफ्नै रोगहरू पनि हुन्छन्, जुनलाई चाहिँ हामीले ग्लोमेरुलोनेफ्राइटिस पनि भन्छौँ, त्यस्तोहरू पनि हुन्छन्, जुन चाहिँ हामीले चाहिँ किडनीको समस्याहरू देखिएर त्यसमा चाहिँ हामीले डायग्नोसिस गरिसकेपछि चाहिँ त्यसको उपचारहरू पनि डिफ्रेन्ट खालका उपचारहरू हुनसक्छन्। त्यसको लागि चाहिँ उहाँको किडनी बायोप्सीहरू गर्नुपर्ने हुनसक्छ, त्यसपछि त्यसमा कस्तो निस्क्यो त्यो अनुसारको हेरेर तपाईँलाई चाहिँ यो औषधि दियो भने चाहिँ राम्रो हुनसक्छ र पुरै निको हुन पनि सक्छ भनेर पनि भन्न सक्छौँ। तर त्यो बेलामा उहाँको मिस भयो अथवा ट्रिटमेन्ट भएन अथवा ट्रिटमेन्टले छोएन भने चाहिँ पछि गएर डायलिसिस गर्नुपर्ने अवस्था हुनसक्छ। त्यसले गर्दाखेरि अर्ली डायग्नोसिस, अर्ली ट्रिटमेन्ट त्यो पनि चाहिन्छ।
यहाँ नुन कम भएको, चिल्लो कम भएको खानेकुरा त सिफारिस गर्नुभयो, खानेकुराकै प्रकृति चाहिँ कस्तो, कस्तो किसिमको स्वभावको खानेकुरा मृगलाको लागि जाति हुन्छ?
स्वस्थ मृगलाको लागि यस्तै खानुपर्छ भन्ने छैन। अब अस्वस्थ किडनी छ भने चाहिँ अनि त्यसमा चाहिँ बढी चाहिँ हामीले चाहिँ बार्नुपर्ने हुनसक्छ, जस्तो कतिजनालाई रातो मासु नखानु भन्नुपर्ने हुन्छ, प्रोटिनलाई कम गर्नुपर्ने पनि हुन्छ, कोहीलाई अलिकति प्रोटिन बढाएर खाऊ पनि भन्नुपर्ने हुनसक्छ, त्यो डिजिज हेरेर कस्तो खालको छ भनेर हेरेर हुन्छ। कोही कोहीलाई फलफुल नखाऊ भन्नुपर्ने हुन्छ हामीले, कोही कोहीलाई चाहिँ दुध नखाऊ, दुधबाट बनेको चिजहरू नखाऊ भन्नुपर्ने हुन्छ, रोगको प्रकृतिहरू हेरेर र के कम्प्लिकेसन आएको छ भनेर हेरेर हामीले डायट चाहिँ काउन्सिलिङ गर्नुपर्ने हुन्छ।
हामीले सुर्ती र मादक पदार्थहरूको कुरा गरेनौँ, कहीँ अन्तर्सम्बन्ध छ?
डेफिनेटली हामी स्मोकिङलाई बन्द गर भन्छौँ नै, र स्मोकिङले गर्दाखेरि किडनीको प्रब्लम्सहरू बढ्न सक्छ भनेर त्यसमा निकोटिनको कारणले गर्दाखेरि हुने भएको हुनाले त्यो भए अर्को अल्कोहल पनि राम्रो मानिँदैन।
आफ्नो अति अमूल्य र महत्त्वपूर्ण समय दिएर मृगौला सम्बन्धी ज्ञान सूचना र जानकारी दिनुभएकोमा रेडियो लहर कामना स्वस्थ जीवनकोका हाम्रा श्रोता सहभागीहरूका तर्फबाट नेफ्रोलोजिस्ट डाक्टर धीरज नारायण मानन्धरप्रति हामी हार्दिक आभारी छौँ।
रेडियो टिभी जे सुने हेरे पनि मुटु मृगौला रोगकै कुरा आउँछ।
नमस्कार, म डाक्टर सञ्जीव कुमार शर्मा हो। हामी नेपालीहरूको आधुनिक जीवनशैलीसँग निरन्तर बढ्दै गइरहेका गम्भीर स्वास्थ्य समस्याहरू, खास गरी मुटु रोग, मृगौला रोग, उच्च रक्तचाप र मधुमेहबाट बच्न र स्वस्थ रहनका लागि म एउटा सूत्र बताउँछु। रक्तचाप उच्च भएको छ कि छैन भनेर रक्तचापको नियमित जाँच गरौँ। रगतमा सुगर र कोलेस्ट्रोलको मात्रा र पिसाबमा प्रोटिन छ कि छैन भनेर नियमित रगत तथा पिसाब जाँच गराउने गरौँ। सम्झनु पर्ने कुरा, रक्तचाप, मुटु अनि रगतमा सुगर वा मधुमेह र मृगौला बीचको अन्तर सम्बन्ध भएकोले रक्तचाप र सुगर नियमित जाँच गरौँ र नियन्त्रण गरौँ।
मृगौला मुटु दाजुभाइ, एकको चोट अर्कालाई, जरुरी छन् प्राणलाई बचाइ राख्नु दुवैलाई।
थप जानकारीका लागि केएचडीसी नेपालको फोन नम्बर 98027 94 737, सम्झनाका लागि नम्बरहरू फेरि एकपटक 98027 94 737। सोही नम्बरको सोसियल मिडिया कार्यक्रम कामना स्वस्थ जीवनको मा आफ्नो विचार र पृष्ठपोषणका लागि 24 घण्टा खुला रहने दुईवटा आइभीआर टोल फ्री नम्बरहरू क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 16601007 01 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 98015 71 789 मा आफ्नै स्वरमा रेकर्ड गराउन सक्नुहुन्छ। रेकर्ड गराउँदा कृपया आफ्नो नाम, पालिका र ओडा सहित बताएर आफ्नो विचार रेकर्ड गराउनुहोला। सम्झनाका लागि दुईवटा आइभीआर टोल फ्री नम्बरहरू फेरि एकपल्ट क्रमशः एनटिसी प्रयोग गर्ने सहभागीका लागि 16601007 01 र एनसेल प्रयोग गर्ने सहभागीका लागि 98015 71 789।
प्रिय सहभागी श्रोता, वर्तमान समयको समकालिक जल्दो बल्दो सवाल सरोकार नसर्ने किसिमका रोगहरू अर्थात् नन कम्युनिकेबल डिजिजेस र यस सम्बन्धी खतरा र जोखिम समेटिएका सूचनापूर्ण रेडियो कार्यक्रममा आज हामीले नसर्ने किसिमका रोगहरू अन्तर्गत हाम्रो शरीरको संवेदनशील अङ्ग मृगौला रोगको उपचार, रोकथाम र हिफाजतका बारेमा डाक्टर धीरज नारायण मानन्दरसँगको संवादबाट उपयोगी जानकारी पायौँ।
मानव जीवनका लागि अत्यावश्यक सुस्वास्थ्य, आरोग्य, दीर्घायु, शान्ति एवं सन्तुष्टि र समुन्नतिको कामना गर्दै हाम्रो मानव शरीरको अमूल्य र विकल्प रहित केन्द्रीय अङ्गहरू मृगौला र मुटुसँग गाँसिएका गम्भीरता, खतरा, जोखिम र रोगहरूको सेरोफेरोमा केन्द्रित समसामयिक सवाल सरोकारहरू समेटिएको पाक्षिक रेडियो कार्यक्रम प्रस्तुति लहर कामना स्वस्थ जीवनकोमा प्रस्तुत यिनै अन्तर्वस्तु र संवादसँगै आजको यस श्रृङ्खलाबाट कार्यक्रम संरचना सहकर्मीहरू विनोद, दिनेशसँगै म अचला
र म उपेन्द्र पनि बिदा माग्छौँ। अर्को पल्ट यसै समयमा फेरि यसै गरी भेटघाट गर्न आउने नै छौँ।
नमस्ते, नमस्ते।